أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، رحمة للعالمين، شفيع المذنبين، سيدنا ومولانا أبي القاسم محمد.
اللهم صل على محمد
وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين ذهب الله عنهم الرجس وطهرهم تطهيرا.
اللهم صل على محمد وآل محمد،
لا سيما بقية الله الأعظم في الأراضين، روحي وأرواح العالمين لتراب مقدمه الفداء، ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله الحكيم في كتابه المبين وهو أصدق القائلين، بسم الله الرحمن الرحيم. إن الذين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكة ألا تخافوا ولا تحزنوا. درود بھیجیے محمد و آل محمد پر.
اللہم صلی علی محمد و آل محمد.
حضرت مومنین حضرت ابو طالب علیہ السلام کی وفات کے سلسلے میں ہم یہاں جمع ہوئے ہیں. سورہ درود بھیجیے محمد و آل محمد.
اللہم صلی علی محمد و آل محمد.
درود بھیجیے محمد و آل محمد.
اللہم صلی علی محمد.
حضرت ابو طالب علیہ السلام کی وفات کے سلسلے میں ہم یہاں جمع ہوئے ہیں. قرآن مجید فرقان حمید میں اللہ تبارک و تعالیٰ ارشاد فرما رہا ہے کہ وہ لوگ کہ جنہوں نے اللہ کو اپنا رب کہا اور اس پر استقامت دکھائی تو ان پر ملائکہ آسمان سے نازل ہوتے ہیں اور ان کو بشارت دیتے ہیں اور انہیں کہتے ہیں کہ پریشان نہیں ہو، تمہیں اس جنت کی خوشخبری دی جا رہی ہے کہ جس کا تم سے وعدہ کیا گیا ہے. یعنی اہل ایمان کے لیے اللہ تعالیٰ کی طرف سے بشارت بھی ہے، ملائکہ کا نزول بھی ہے، اور جس جنت کا ان سے وعدہ کیا گیا ہے اس کی خوشخبری اور مژدہ بھی سنایا جا رہا ہے. لیکن شرط یہ ہے کہ ان کا نظریہ، ان کا عقیدہ اور ان کی آئیڈیالوجی وہ درست اور صحیح ہونی چاہیے. ظاہر سی بات ہے، عقیدہ، نظریہ یا آئیڈیالوجی انسان کے عمل کی بنیاد ہوتی ہے. اگر عمل اچھا ہے تو اس کا نتیجہ بھی اچھا ہے، اگر بنیاد کسی مکان کی مضبوط ہے تو وہ مکان مضبوط رہے گا، کسی فصل کا بیج اچھا ہوگا تو اس فصل کا نتیجہ بھی اچھا ہوگا. ایسا نہیں ہے کہ انسان بیج خراب ڈالے اور اچھے کی امید رکھے، ایسا ممکن نہیں ہے. دنیا کا نظام ہی اسی پر ہے کہ آپ جیسی بنیاد فراہم کریں گے ویسے ہی نتیجہ آپ کے سامنے آئے گا. اگر عقیدہ انسان کا مضبوط ہے، اگر انسان کا نظریہ مضبوط ہے، اگر اصول دین اس کے مضبوط اور مستحکم ہیں تو اس کا عمل بھی مضبوط و مستحکم ہوگا. لہذا کہا کہ ملائکہ کا اترنا، ملائکہ کا خوشخبری دینا، جنت کی بشارت دینا، کہ تم پریشان نہیں ہو، حزن و ملال تمہارے گھروں میں، تمہارے دلوں میں نہ آئے۔ یہ سب مقدمہ ہیں اس چیز کا کہ جہاں پر انسان کا عقیدہ مضبوط ہو، جہاں انسان کا نظریہ مضبوط ہو، اللہ پر ایمان مضبوط ہونا چاہیے۔ ان الذین قالوا ربنا اللہ، وہ لوگ کہ جنہوں نے کہا، قالوا ربنا اللہ، اللہ ہمارا رب ہے۔ قالوا سے کیا مراد ہے؟ یعنی زبان سے کہا کہ اللہ ہمارا رب ہے۔ آیا صرف زبان سے ادا کر دینا کافی ہے؟ نہیں، بلکہ یہ جو کچھ کہہ رہے ہو یہ تمہاری زندگی میں نظر آنا چاہیے اس کا اثر۔ ایک شخص کافر ہے، وہ اگر صرف زبان سے کہہ دے لا الہ الا اللہ، نہیں ہے کوئی معبود سوائے اللہ کے، لیکن پھر بھی بتوں کی پرستش کر رہا ہے، اس کا مطلب ہے کہ اس نے کلمہ کو قبول نہیں کیا۔ وہ کہ محمد رسول اللہ، محمد اللہ کے رسول ہیں، لیکن قادیانی کی طرح کسی اور کو خلیفہ ہے اور کسی کو خاتم النبیین مارے۔ پھر کہ علی ولی اللہ، لیکن علی کی ولایت کو تسلیم نہ کرے، تو اس کا مطلب یہ ہے کہ یہ شخص صرف زبان سے کہہ رہا ہے، اس کلمے کا اثر اس کے دل و قلب پہ نہیں ہوا ہے۔ لہذا جب بھی کوئی انسان کہ لا الہ الا اللہ، کہ نہیں ہے کوئی معبود سوائے اللہ کے، تو اس کلمے کا اثر اس کی زندگی میں نظر آنا چاہیے کہ اگر میں جب کہتا ہوں کوئی معبود نہیں ہے سوائے اللہ کے، تو پھر عملی طور پر وہ ثابت کرے کہ میرا رب، میرا خالق، میرا رازق، میرا پالنے والا صرف اور صرف وہ وحدہ لا شریک ہے۔ مل کے درود بھیجیں محمد و آل محمد۔ اسی طرح محمد رسول اللہ کی خاتمیت کا اعلان اور اقرار، اور پھر مولا کائنات کی ولایت اور تمام ائمہ طاہرین کی ولایت کا اقرار، اس کا نتیجہ، اس کا اثر ہماری زندگی میں نظر آنا چاہیے۔ کیونکہ اگر کلمے کا اثر ہماری زندگی میں نہیں ہوگا، تو اس کا مطلب ہے کہ صرف زبان سے کہا ہے۔ تو اسلام یہ نہیں کہتا کہ صرف آپ زبان سے پڑھیں، بلکہ کیا ہے، دل سے پڑھیں۔ مثلا یہ نماز جو ہم نے پڑھی، اگر صرف اٹھنا بیٹھنا ہے، زبان سے ادا کر دینا ہے چند جملے، تو یہ نماز نہیں ہے۔ حقیقی نماز کیا ہے؟ جو انسان توجہ سے پڑھے، دل لگا کے پڑھے، خدا کے سامنے حاضر و ناظر جان کے پڑھے، وہ نماز نماز ہے۔ وَإِلَا اٹھک بیٹھک والی نماز ٹھیک ہے، خدا قبول کر لیتا ہے یا کر لے گا، لیکن حقیقی نماز کسے کہا جاتا ہے؟ حقیقی نماز اسے کہا جاتا ہے کہ جس میں جسم بھی حاضر ہو اور روح و قلب بھی حاضر ہو۔ مل کے درود بھیجیں محمد و آل محمد۔ بس یہ جو قالو کہا ہے، قال یعنی زبان سے کہنا، خدا صرف زبان سے کہنے پر ملائکہ کو نزول نہیں کرے گا، توجہ رکھیے گا۔ اب حضرت ابو طالب علیہ السلام کی سیرت سے متعلق اگر نکات کو بیان کیا جائے تو وقت کافی درکار ہے، لیکن حضرت ابو طالب علیہ السلام کی سیرت کا ایک پہلو آپ کا ایمان، اور دوسرا پہلو راہ نبوت میں اور اس کی حفاظت و پاسداری میں آپ کی استقامت۔ حضرت ابو طالب کی زندگی کا سب سے بڑا کارنامہ کیا ہے؟ سرکار کی پرورش، سرکار دو عالم کی پرورش، اور اس کی راہ میں اپنا سب کچھ قربان کر دینا، اور بھتیجے کی محبت میں، اسے بھتیجا نہیں، اسے بھتیجا نہیں ہے، یہ اللہ کا آخری نبی ہے، اس کی محبت میں پوری دنیا سے ٹکرا جانا۔ جب تک آپ زندہ رہے، کسی کو آپ نے اجازت نہیں دی کہ محمد مصطفیٰ کو ٹڑی اور میلی آنکھوں سے دیکھے۔ ایک مستحکم دیوار اور جدار بن کر آپ ان کی حفاظت کرتے رہے۔ تو حضرت ابو طالب کی زندگی کا نمایاں پہلو کیا ہے؟ ایمان ابو طالب، توجہ رکھیے گا، ایمان ابو طالب، اور یہ ایمان اتنا مستحکم ہے کہ پوری دنیا سے ٹکرا رہے ہیں، لیکن اپنے بھتیجے پر آنچ آنے نہیں دے رہے۔ لہذا یہ جو اللہ کہہ رہے ہیں کہ ملائکہ ناظر ہوتے ہیں، خوشخبری دیتے ہیں، گڈ نیوز ہے تمہارے لیے، تو کیا یہ صرف زبان سے کہنے پر ہے؟ ہرگز نہیں، کوئی بھی انسان تسلیم نہیں کرے گا۔ एक बच्चे ने रोज़ा रखा पहली दफ़ा, उसको बड़ी प्यास लग रही थी, घड़ी में 5 बज रहे थे। पूछा, बाबा रोज़ा कब खुलेगा? कहा कि साईं 7 बजे खुलेगा। बच्चा गया घड़ी में 7 बजा के ले आया, देखे बाबा 7 बज गया, अब रोज़ा खोल लूँ। घड़ी में 7 बजाने से 7 नहीं बज सकते, हकीकी 7 बजे जब रोज़ा खोलेगा। ईमान वो है कि जो अपने वक्त पर अपना माना दे। इंसान लाख जबान से कहता रहे मैं खुदा का मानने वाला हूँ, मैं मौला का मानने वाला हूँ, मैं इमाम ज़माना का मानने वाला हूँ, लेकिन जब तक उसका अमल जो है उनकी तालीमात के मुताबिक ना हो, ऐसे निगरामी, तो उसका कोई फ़ायदा नहीं है। और मेरी बात तो समझ में आ रही है ना इंशाल्लाह? हाँ, उर्दू से तो आशना है ना। मिल के दुरूद भेजे मोहम्मद व आले मोहम्मद। तो ज़बान से कहने की बुनियाद पे नहीं है, बल्कि हकीकतन उस माना पे डट जाना, जम जाना, कदमों को जमा लेना। इन लदीन कालू रब्बनल्लाह, जिन्होंने ज़बान से कहा, लेकिन इस ज़बान से कहने के पीछे क्या है? पूरा एक नज़रिया है, नज़रिया ज़िंदगी है। ऐसा नहीं उन्होंने सिर्फ ज़बान से कह दिया और अल्लाह ने कहा चलो जी मैं तुम पर मलाइका भेज देता हूँ। नहीं, उस नज़रिए के मुताबिक ज़िंदगी बसर करना है। पूरी आइडियोलॉजी है, पूरी ज़िंदगी है इस कलमे में, पूरी ज़िंदगी पोशीदा है, पूरा निज़ाम हयात पोशीदा है इसमें। अब खुद अगर जो दिल से कहेगा और उस पर जम जाएगा, एक तो दिल से कहना है, सही समझना है कि मैंने जिस खुदा को खुदा समझा है क्या ये वाकई वही खुदा है जो तमाम कायनात का खुदा है। इसीलिए उसूल दीन में हमारे यहाँ तकलीद हराम है, फरूए दीन में तकलीद वाजिब है कि आप फ़कीह जामु शराय की तकलीद करें, वहाँ तकलीद वाजिब है, वहाँ हराम है। ख़ुद आपने अपने जहन से दलील लेकर आनी है। माँ बाप मुसलमान थे, अभी मुसलमान हैं, अरे ये रिवायती मुसलमान हैं, हकीकी मुसलमान नहीं हैं। तवज्जो रखिएगा, फ़र्क ये है कि इसको कलमा पढ़ने की ज़रूरत नहीं होगी बस, लेकिन इसको दलील लानी होगी। मेरे माँ बाप शिया हैं, मैं भी शिया हूँ, ये रिवायती शिया है, ये हकीकी शिया, हकीकी मुसलमान नहीं है। इसके माँ बाप शिया थे, ये भी शिया, ये मुसलमान, ये भी मुसलमान। उसके लिए दलील लानी है, ऐसी दलील कि मेरा खुदा वाकई वही है कि जो मोहम्मद और अली का खुदा है। दलील लानी चाहिए, मैं खुदा को आदिल समझता हूँ, मेरा एक खुदा, खुदा वाहदहु ला शरीक आम खुदा नहीं है, वो आदिल खुदा है, अदालत करने वाला है, वो अदल व इंसाफ के तकाजों को पूरा करने वाला है। अहले सुन्नत के जो उसूल दीन हैं उनमें क्या है? तौहीद, नबूवत और कयामत। लेकिन हम कहते हैं तौहीद, तौहीद के बाद अदल, अदल के बाद नबूवत, नबूवत के बाद इमामत, इमामत के बाद कयामत। क्यों? इसलिए कि जिस खुदा को खुदा माना है, जिस खुदा को मोहम्मद मुस्तफ़ा ने पहचानवाया है, जिस खुदा को अली मुर्तज़ा ने पहचानवाया है, वो एक खुदा भी है और आदिल खुदा भी है। वो सिर्फ खुदा नहीं है, वो वाहदहुल्ला शरीक नहीं है, वो आदिल वाहदहुल्ला शरीक है। ताकि अगर अदालत समझ में आ जाए अल्लाह की, तो नबूवत भी समझ में आ जाएगी, विलायत और इमामत भी समझ में आ जाएगी। चुनाचा फिर इमामत के लिए, रिसालत के लिए कयामत की दलील होनी चाहिए। ये क्या है? ये नज़रिया ज़िंदगी है। ये जो हम देखते हैं कि बाज़ औक़ात हम रास्ता छोड़ देते हैं, पीछे चले जाते हैं, तर्क कर देते हैं, फरार हो जाते हैं, उसकी वजह क्या है? उसकी वजह यही है कि हमारा ईमान मजबूत और मुस्तहकम नहीं होता। हम अपनी ज़िंदगी में देखते हैं, हम किसी काम के लिए निकले, बहुत सख्त गर्मी थी, वापस आ गए आधी रास्ते से। भाई क्यों वापस आ गए? जनाब गर्मी सख्त थी, फला मुश्किल थी, गाड़ी नहीं मिल रही थी, 4 कदम पैदल नहीं चला जा रहा था। इसका मतलब है कि इस्तेहकाम नहीं है, मजबूती नहीं है ईमान में। छोटे छोटे कामों में हम देखते हैं, मसलन एक तालिबे में उसको सबक याद नहीं हो रहा है, जो लेसन टीचर ने दिया था याद करने के लिए वो याद नहीं हो रहा। चुनाचा वो क्या कर रहा है? वो दर हकीकत घबरा रहा है, लिहाजा थोड़ी सी मुश्किल आई और वो रास्ता फरार इख्तियार कर लेता है। कि मंजिल पे पहुंचने की तलब होती है जिनको, मंजिल पे पहुंचने की तलब होती है जिनको, रस्ते में खड़े हो के वो सोचा नहीं करते। लिहाजा सोचना नहीं है, पहले से मुशख्खस होना चाहिए, मालूम होना चाहिए कि हमने क्या करना है। लिहाजा इन लदीना कालू रब्बुनल्लाह, ये जो अल्लाह को रब कह रहे हैं, इन्हें निज़ाम हयात को कबूल कर रहे हैं। फिर कहा सुमस्तकामु, दूसरी वाज़े निशानी जो हज़रत अबू तालिब की ज़िंदगी में, वो इस्तकामत, कायम रहना, डट जाना, जम जाना, ज़माने की ताकत से टकरा कर भी अपने ईमान पर कायम रहना। और यही वो सिफत है जो आखिरी ज़माने के मोमिनीन की मदहोसना में बयान की गई है कि आखिरी ज़माने के जो मोमिनीन होंगे उनका ईमान इतना मुस्तहकम होगा कि ला तुहर्रिकुल अवासिफ, जिसे ज़माने की तुंद तेज़ आंधियाँ भी नहीं उखाड़ सकते। आपने देखा होगा जब तेज़ हवा चलती है, आंधी तूफ़ान आता है, बहुत सारे दरख्त उखड़ जाते हैं, गिर जाते हैं। बहुत से दरख्त नहीं गिरते, क्यों? इसलिए कि उनकी जड़ें मजबूत होती हैं, उनकी रूट्स मजबूत होती हैं। जिसकी रूट्स मजबूत होंगी, फैली भी होंगी, जकड़ी भी होंगी, वो जमा रहेगा, सख्त से सख्त आंधी भी आ जाए। लिहाजा इस्तकामत दूसरी वाज़े अलामत है अहले खुदा के लिए, अहले ईमान के लिए, कि उनका अकीदा भी दुरुस्त होता है और अकीदे की रोशनी में उनका अमल भी मुस्तहकम होता है। ऐसा नहीं कि थोड़ी सी परेशानी हुई और रास्ता छोड़कर फरार कर गए, जैसे कि रिवायात में मिलता है, तारीख में मिलता है, लोग रसूल को छोड़ के चले गए, फरार कर गए कि कुतल मोहम्मद, रसूलुल्लाह कत्ल कर दिए गए। कहा कि अब क्या फ़ायदा, मोहम्मद कत्ल कर दिए गए, चलो जी भागो, फरार करो, और अपनी अपनी जान बचा कर लोग निकल गए। लेकिन कौन थे? अबू दुजाना और मौला अली, और चंद बावफा अस्हाब थे जिन्होंने ज़बान से भी कहा था ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह, और उस वक्त कायम भी रहे और सरकार का दिफा भी करते रहे। लिहाजा उन्होंने साबित किया। तो दूसरी चीज़ क्या? इस्तकामत है, डट जाना है। और आखिरी ज़माने के मोमिन के लिए है कि हाथ पे आग रखना, दहकता हुआ अंगारा, लकड़ी हो आप अपने हाथ में ले लें, कितना मुश्किल है। कहा कि इससे ज़्यादा मुश्किल अपने ईमान को बचाना है। आखिरी ज़माने में जो सबसे ज़्यादा मुश्किल काम होगा वो ईमान को बचाना है। अब मिसाल के तौर पर मसलन हमारे बुज़ुर्ग जो बैठे हैं, कोई 50 साल, कोई 60 साल, कोई 70 साल, कोई 45 साल, कोई 50 साल, इस उम्र में मसलन आप आज इंटरनेट का दौर देख रहे हैं, मोबाइल का दौर देख रहे हैं, जी बेटा कहीं बाहर है, जी व्हाट्सएप पे कॉल आ रही है, आप बात कर लेते हैं आसानी के साथ। आप 40-50 साल की ज़िंदगी में ये सहूलियात देख रहे हैं, लेकिन नौजवान बच्चे क्या हैं? ये आजकल की पैदावार हैं, यूँ कहूँ कि ये मोबाइल के ज़माने की पैदावार हैं। टच स्क्रीन जिसे कहा जाता है ना, जी हर वक्त टच में रहते हैं, हर वक्त जुड़े रहते हैं। आपने देखो बच्चों को सुबह होती है, शाम होती है, ज़िंदगी जो तमाम होती है वो होते हैं, और उनका मोबाइल होता है, सर झुका हुआ है और हर वक्त जी लगे रहते हैं। अब आप कह भी रहे हैं साईं नमाज के वक्त, जी बाबा आ रहे हैं, साईं रोटी ले आओ, साईं मानी ले आओ, साईं ये ले आओ, वो बच्चा जी खेल में लगा हुआ है, ये बेचारे टच स्क्रीन में। अब इनको टच करने के लिए भी ज़रूरी होता है कि दूसरी रविश इख्तियार की जाए। तो मैं अक्सर कहता हूँ कि कामयाब वो नहीं है जिसके पास टच स्क्रीन वाला मोबाइल हो, कामयाब वो है जो दुनिया में विलायत अली से टच में रहे। जो इस दुनिया में विलायत अली से टच में रहेगा वही आखरत में विलायत अली के साए में ज़िंदगी गुजारेगा। मिलके दुरूद भेजे मोहम्मद वाले मोहम्मद। बकौल हमारे दोस्त के कि 2018 की बात जो रूहें ऊपर जा रही हैं, अजीब गरीब परेशानी है फरिश्तों को कि जो जिसको देख रहे हैं उसका सर झुका हुआ है और खाली उंगलियां चला रहा है। और पूछा भाई ये क्या हो माजरा है? कहा कि ये वो नस्ल है जो हर वक्त मोबाइल में जुड़ी रहती थी, अब इनसे मोबाइल ले लिया गया, ये समझना अभी तक मोबाइल चला रहे हैं। और है उलमा ने बयान किया है कि जो इंसान ज़िंदगी में कर रहा होता है वही आलम बरज़ख में करेगा। कोई अगर गंदी ज़बान इस्तेमाल कर रहा है, आलम बरज़ख में वही गंदी ज़बान इस्तेमाल करेगा। جو طہارت و نجاست کا خیال نہیں کرتا وہ عالم برزخ میں بدترین عذاب میں مبتلا ہوگا. اب آپ نے دیکھا ہوگا لوگ گلی کوچوں میں جی رفع حاجت کے لیے کھڑے ہو جاتے ہیں، نہ طہارت نہ پاکیزگی، بدترین عذاب ہے اس شخص کے لیے کہ جو رفع حاجت کے بعد کیا کرے، طہارت کا استعمال نہ کرے. چھوٹی چھوٹی چیزیں ہیں لیکن کیا یہ آداب زندگی ہیں؟ کوئی نامحرم کو دیکھتا ہے تو وہ عالم برزخ میں وہی کام کر رہا ہوگا، کوئی گانے سن رہا ہے وہ وہی کام کر رہا ہوگا، کوئی والدین کی خدمت کر کے دنیا سے گیا ہے، جو بھی غالب کام آپ کی زندگی کا اور میری زندگی کا ہم وہی کر رہے ہوں گے. تو عرض کر رہا تھا کہ استقامت شرط ہے آخری زمانے کے مومنین کے لیے. جو روایات بیان کی گئی ہیں اس زمانے کے مومنین بہت کم ہوں گے لیکن ان کا ایمان بہت مستحکم ہوگا. اور رسول اللہ نے تو آنے والے مومنین کو یاد کیا ہے، کہاں ہیں میرے بھائی، کہاں ہیں میرے بھائی. تو اصحاب نے پوچھا، یا رسول اللہ ہم تو آپ کے صحابی ہیں، آپ اپنے بھائیوں کو یاد کریں، یہ کون سے بھائی ہیں؟ کہا یہ آخری زمانے میں آنے والے ہیں، یہ آخری زمانے میں آنے والے، جنہوں نے مجھے نہیں دیکھا، میرے آئمہ میرے بعد آنے والے آئمہ کو نہیں دیکھا، صرف کتابوں میں پڑھا سنا ہے، لیکن پھر بھی وہ ایمان اتنا مستحکم ہے کہ آج دشمن کے سامنے ڈٹے ہوئے ہیں، اور ایسے ڈٹے ہوئے ہیں جیسے سید حسن نصر اللہ اسرائیل کے سامنے ڈٹا ہوا ہے. ایسے ڈٹے ہوئے ہیں کہ مسلسل جیسے امام خمینی ڈٹے ہوئے ہیں، جیسے آیت اللہ سیستانی ڈٹے ہوئے ہیں دشمن کے سامنے. استقامت شرط ہے. یہ استقامت حضرت ابو طالب علیہ السلام کی زندگی میں، ایمان استقامت، یہ وہ بنیادی شرطیں ہیں. ایمان اتنا مستحکم ہے کہ دام درم سخن ہر موڑ پر ہر گام پر آپ نے سرکار کی حمایت کی ہے. لہذا خدا کو جناب ابو طالب علیہ السلام کی ادا اتنی پسند آئی کہ ان کے فعل کو خدا کہتا ہے کہ گویا ہم محمد کی تربیت کر رہے ہیں. علم یجد کا یتیمن فآوا، توجہ رکھے گا، کیا وہ تمہارا رب اور خدا جس نے تمہیں یتیم پایا تو تمہیں اپنی پناہ میں نہیں لے لیا؟ توجہ رکھیے گا، دیکھیں خدا اسباب پیدا کرتا ہے. وہ پانی جس انسان کو تیرنا نہیں آتا اس انسان کو ڈبو دیتا ہے، لیکن اگر پانی خدا کے حکم کے مطابق ہو اور نومولود بچہ موسیٰ ہو اور ماں گہوارے میں ڈال کر بے رحم موجوں کے حوالے کر دے تو پھر یہ پانی ڈبوئے گا نہیں، یہ پانی حفاظت کرنے والا ہو جائے گا. کیوں؟ اس لیے کہ پانی حکم خدا کی تعمیل کر رہا ہے، معمور ہے کہ خدا کا حکم بجا لائے. حضرت موسیٰ کی والدہ دو دل کے ساتھ، بے چین دل کے ساتھ، پریشان دل کے ساتھ اپنے نومولود بچے کو ماں گویا 100% موت کے منہ میں دے رہی ہے، بچے کو تیرنا نہیں آتا ہے، بچے کو نہیں پتا کیا ہو رہا ہے، لیکن حضرت موسیٰ کو ماں ڈال رہی ہے، پریشان ہے. خدا کہہ رہا ہے مادر موسیٰ ان بے رحم موجوں کو نہیں دیکھو، تم ہمارے سپرد کر رہی ہو، یہ بے رحم موجے گویا دست قدرت الہی ہیں جو تیرے بچے کی حفاظت کریں گی. تو اسباب مہیا کرتا ہے خدا. جب انسان ماں کے پیٹ میں آتا ہے تو اس کی تقدیر اس کے ماتھے پہ لکھتا ہے، انسان مرتا ہے تو ملک الموت آتا ہے. تو خدا کیا وسیلوں کے ذریعے سے سارے کام کرتا ہے، ہوا چلاتا ہے فرشتہ ہے، بارش برساتا ہے فرشتہ ہے. کیا خدا عاجز ہے، ناتوان ہے، نہیں کر سکتا، تھک گیا ہے کہ اس نے فرشتوں کو دی بھائی تم کر لو، اب میں یہاں بیٹھا ہوں، باپ ہوتا نا بوڑھا بیٹا، اب میں بوڑھا ہو گیا بیٹا تم جاؤ یہ کام کرو، کیا نعوذ باللہ خدا ایسا ہے؟ نہیں، خدا نے نظام زندگی ایسا بنایا ہے. الم یجد کا یتیمن فآوا، اے محمد تمہارا رب نے تمہیں یتیم پایا تو تمہیں اپنی پناہ میں لے لیا. تو اسباب مہیا کرنے والا کون ہے؟ اللہ رب العزت ہے، جو مختلف اسباب کے ذریعے سے اپنے یتیم عبداللہ کی پرورش کرنا چاہ رہا ہے، کبھی عبد المطلب کے ہاتھوں سے اور کبھی ابو طالب کے ہاتھوں سے. اور ان دو شخصیات کی تربیت کو خدا کہہ رہا ہے ہم نے فآوا، تمہارے رب نے تمہاری تربیت کی، تمہارے رب نے تمہیں پالا ہے. یہ حضرت ایمان ابو طالب، یہ ہے حضرت ابو طالب کا ایمان کہ خدا کہہ رہا ہے اس کا عمل گویا ایسا ہے جیسے ہماری طرف سے. اور پھر پوری زندگی جب تک آپ حیات رہے آپ اپنے بھتیجے کے غم گسار، غم خوار، محافظ اور حمایت کرنے والے رہے، اور مختلف انداز سے مختلف سفر شام میں تجارتی سفر پر رسول اللہ کو ساتھ لے کے جا رہے ہیں تو ساتھ ساتھ ہیں. اس لیے کہ حضرت ابو طالب کو بھی اندازہ تھا اور خطرات تھے کہ کبھی بھی رسول اللہ کو اکیلے جانے نہیں دیتے تھے. جب تک حضرت عبد المطلب تھے رسول اللہ بہت چھوٹے تھے، ان کے ساتھ بھی سفر تجارت پہ گئے ہیں، لیکن پھر حضرت ابو طالب اپنے ساتھ ساتھ ان کو رکھتے تھے، پھر ان کے ساتھ بھی سفر کیے ہیں سرکار رسالت محمد صلی اللہ علیہ وآلہ وسلم. درود بھیجیے محمد وآل محمد. تو ہمیں اس ایمان کے اور استقامت کی ضرورت ہے کہ جو اس دور میں امام زمان عجل اللہ تعالیٰ فرج و شریف کے انقلاب کے لیے کام کرنے والے سپاہیوں منتظروں کے لیے لازم ملزوم ہے کہ وہ استقامت ہوں. ایمان اور استقامت دو چیزیں ہیں. صحیح طریقے سے ایمان، حصول، یقین، آئیڈیالوجی، عقیدہ، اس کے لیے کیا کرے؟ کتابیں پڑھیں، علم حاصل کریں، سوال کریں، پوچھیں، دریافت کریں، علماء کے پاس جائیں تاکہ آپ کی جو علم کی کمی ہے وہ پوری ہو سکے. آپ کے گھر میں پانی نہیں آتا تو کیا کرتے؟ بیٹھے رہتے ہیں یا برابر والے کی ٹنکی سے صحیح موٹر لگا دو پانی بھرنا ہے؟ کبھی بجلی نہیں آ رہی، دو دن سے نہیں آ رہی، برابر والے کی آ رہی ہے صحیح، ایک پنکھا جل جائے، ہوتا نہیں ہوتا، مدد لیتا ہے نہیں لیتا؟ خب ایمان کے لیے کیوں پریشان نہیں ہوتے؟ جائیں، علماء کے پاس جائیں، پوچھیں، سوال کریں، کتابیں پڑھیں. نوجوانوں کے پاس انٹرنیٹ موجود ہے، کتابیں پڑھیں. ادھر ادھر کی چیزیں دیکھتے رہتے ہیں لیکن کیا ہے، وہ جو کام کی چیز ہے اس کو نہیں دیکھتے. دوسری چیز یہ کہ اس پہ عمل کرتے ہوئے جم جانا ہے. جتنی بھی مشکلات آئیں، یاد رکھیے گا، جتنا ہمارا ایمان مضبوط ہوگا اتنا ہی ہمارا عمل بھی مضبوط ہوگا. جتنا ہمارا ایمان کمزور ہوگا اتنا ہی ہمارا عمل کمزور ہوگا. لہذا یاد رکھیے گا کہ ایمان کو مضبوط بنانے کے لیے علم اور اس پر عمل ضروری ہے. صرف ایمان عقیدہ نہیں ہے، سائیں میں مولا علی کا ماننے والا ہوں میرا عقیدہ، میں غازی عباس کے علم کو چومتا ہوں میرا عقیدہ ہے، نہیں، عمل ضروری ہے. عقیدہ کافی نہیں ہے، عقیدے کے ساتھ عمل ضروری ہے تاکہ تمہاری زندگی میں نظر آئے تم کس کی تعریف کرنے والے ہو، کس کے پیچھے چلنے والے ہو، کس غازی کو ماننے والے ہو. چنانچہ یہ لازم و ملزوم ہے کہ انسان اس طریقے سے اپنے عمل کو مستحکم بنائے. اور آخری زمانے کے، میں بار بار جو کہہ رہا ہوں کہ آخری زمانے میں پوری دشمن کی طاقت و قدرت اس بات پر ہے کہ ہمیں بے ایمان کر دیا جائے. میں نے عرض کیا تھا نا، آپ 40-50 سال کی عمر میں یہ موبائل دیکھ رہے ہیں، آپ ڈانٹ بھی دیتے بیٹا کیا ہر وقت موبائل میں لگے رہتے ہو، لیکن اس کے لیے پوری زندگی ہوتی ہے موبائل. وہ ایک منٹ کے لیے بھی اپنے موبائل کو اپنے سے الگ نہیں کر رہا، سو موبائل لے لیں دیکھیں پھر وہ ایسے تڑپنے لگتا ہے، ایسے تڑپنے لگتا ہے جسے مچھلی کو پانی سے نکال کے پھینک دیا جائے. وہ کہتے ہیں کہ مومن کی تعریف اس زمانے میں بدل گئی ہے. تو ہمارے دوست نے کہا مومن وہ ہے کہ جس کا موبائل اس کی سارے فیملی ممبر استعمال کر سکتے ہوں. موبائل ایسا ہو آپ کا، آپ کے سارے، آپ کے والد بھی دیکھیں، والدہ بھی دیکھیں، بھائی بھی دیکھے، بہن بھی دیکھے، موبائل ایسا ہونا چاہیے. کیا واقعی نہ ہمارا موبائل ایسا ہے کہ میں اپنے باپ کو دے سکوں؟ جی والد کو کیا کہتے ہیں سندھی میں؟ والد کو، والد کو بابا، پیر. ये मेरा मोबाइल है, अगर इमाम ज़माना भी आ जाए मिल के दुरूद भेजे ना मोहम्मद वाले में। इमाम हम सबसे कहें भाई कौन कौन मुझसे मोहब्बत करता है, साईं हम साईं हम साईं मैं साईं मैं, हम से मोहब्बत करते हैं साईं ताबेदार खिदमत गुजार होबदार। अच्छा ठीक है ज़रा अपना मोबाइल सब मुझे दे दो नौजवानों से। अब क्या होगा जल्दी मोबाइल निकलेंगे जी और चीज़ें डिलीट होना शुरू हो जाएंगी। कहेंगे वहाँ नहीं 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 नो 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 डिलीट कुछ नहीं करना, ऐसे ही देना है, ऐसी ऐसी जैसे निकालो इधर दे दो। अब कितने लोग मोबाइल देंगे अपना, ये बड़ा अहम सवाल है, कितने लोग अपना मोबाइल बगैर कुछ डिलीट किए हुए इमाम ज़माना को देने के लिए तैयार हैं। ये एक छोटा सा इम्तिहान है, छोटा सा इम्तिहान है। देखें जो शख्स अपना मोबाइल नहीं दे सकता जान क्या देगा। मौला अली के पास एक नौजवान आया, मौला अली आप हक कसबों के मौला अली क़याम मौला अली जिहाद मौला अली ज़ुल्फ़िकार। उन्होंने कहा ठीक है कल आना। ये भी घर पहुंचा, नहीं नहीं शादी हुई थी। कहने लगा बेगम जी दमादम मस्त कलंदर होगा कल, मौला ने हुक्म दे दिया है। अच्छा जब जा रहा था मौलाना के जो सर के बाल हैं इनको मुंडा के आना, तीख अपना उस तरह फिरवा के आना। अब इसने कहा मौलाना का बाल कटवा के आना, तो नई नई शादी हुई थी। बीवी ने कहा अरे आपकी नई नई शादी हुई है, अगर आप गंजे हो जाएंगे लोग मुझे कहेंगे गंजे की बीवी, तो आप ऐसा करें सर पे दस्तार बांध लें, साफा बांध लें, पगड़ी बांध लें ताकि नज़र नहीं आए। अब ऐसे ऐसे लोग थे कि मौला को बाल नज़र नहीं आएंगे। अब ये भी बेचारा बीवी के कहने में आ गया और पगड़ी बांध के मौला के मौला ताबेदार खिदमत गुजार होबदार मौला हाजिर हाजिर लबैक या अली लबैक या मौला। मौला अली आए और कहा कि ऐसे करके उसका कपड़ा हटाया, कहा कि जब तू अपने बाल की कुर्बानी नहीं दे सकता तो जान की कुर्बानी कैसे देगा। तो एक नौजवान अगर मोबाइल की कुर्बानी नहीं दे सकता तो इमाम के लिए जान निसार करना बहुत मुश्किल है। करबला वाले कैसे थे, ईमान देखे कैसा है। बशीर इब्न खज़रमी इमाम हुसैन का साहबी करबला में शब आशूर इसको पता चला इसके बेटे को कहीं अगवा कर लिया है और इससे कह रहे हैं कि फ़लाँ रकम लाओ। सुबह आशूर हो गई, ये परेशान आसाब ने देखा ये परेशान है, पूछा क्यों परेशान हो, कहा ये माजरा हो गया है। उनमें से कुछ असाब गए इमाम हुसैन की खिदमत और कहा मौला बशीर के साथ ये मसला हुआ है। इमाम ने कहा बशीर को बुलाओ। बशीर को बुलाया, उसने बताया माजरा हुआ है ऐसा। मौला ने कहा ये लो पैसा और जाओ अपने बेटे को छुड़ा के आओ, छुड़ा लो अपने बेटे को, आओ भी नहीं छुड़ा लो। उसने हाथ जोड़ के कहा मौला अकलत निस्सबाउ इन फारक्तु का हैया, मौला अगर मैं आपको यहाँ छोड़ कर चला जाऊँ तो बयाबा के दरिंदे मुझे जिंदा चीर फाड़ करके खा जाएं। अगर आपको छोड़ दूं, बच्चा परेशानी में है लेकिन हुसैन को इमाम वक्त को छोड़ना नहीं चाह रहा, मौला आपको छोड़ के चला जाऊं मुझे शेर और दरिंदे मुझे खा जाएं, मैं आपको छोड़ के जाने वाला नहीं हूं। कितने मुश्किल है हजरत अबू तालिब की जिंदगी में, देखिए शाब अबी तालिब में कितनी मुश्किल है। कभी रसूलुल्लाह को उठाकर अली की जगह सुलाते हैं और अली को उठाकर रसूल की जगह सुला रहे हैं। ईमान इतना मुस्तकाम कि मेरा बेटा कुर्बान हो जाए, और यही वजह है रोज अव्वल से अली मुहाफिज रिसालत है। जब से दावतुल अशीरा में जब से रसूलुल्लाह का कौन है जो मेरी मदद करेगा इस अम्र रिसालत में, या अली कहते या रसूलुल्लाह मैं, या रसूलुल्लाह मैं, या रसूलुल्लाह मैं, कहते या अली बैठ जाओ या अली बैठ जाओ। तो पता चला या अली कहना रसूल की सुन्नत है और या रसूल अल्लाह कहना अली की सुन्नत है। अज़ीज़ाने गिरामी याद रखेगा ईमान और इस्तकामत, और अगर ये है तो फिर हमारी आखरत है, और अगर ये नहीं है तो फिर हम कुछ भी कर लें। लहजा नौजवान नस्ल के लिए ज़रूरी हमारी मस्जिदों में प्रोग्राम होने चाहिए कितनी बड़ी आबादी है मुझे नहीं मालूम आपकी, लेकिन कितने लोग मस्जिद आते हैं? क्यों? वजह क्या है? वजह तलाश करें, नौजवानों के पास जाएं, अच्छे तरीके से तबलीग करें, अच्छे अंदाज से उनको इनवाइट करें, अच्छे तरीके से बुलाएं, उनके लिए क्लासों का इंतजाम होना चाहिए। हमारे यहाँ ख़वातीन के लिए कोई इंतज़ाम नहीं होता, बच्चों के लिए क्लासों का इंतज़ाम होना चाहिए, बच्चों के लिए तालीम का इंतज़ाम होना चाहिए। यह अहले बैत की रिवायात हैं, इन्हीं को कैसा हम लोग जो है ख़वातीन को नहीं पढ़ाते? नहीं, ये सीरत अहले बैत के ख़िलाफ़ है, सीरत अहले बैत के ख़िलाफ़ है। ख़वातीन के लिए क्लासें होनी चाहिए, बच्चों के लिए क्लासें होनी चाहिए, बच्चों के लिए कुरान पढ़ने का इंतज़ाम होना चाहिए। हमारे बच्चे जो अहले सुन्नत के मसाजिद में जा रहे होते हैं कुरान पढ़ने के लिए, असल लोगों लोग जो है वो कुरान पढ़ना नहीं आता। अली से मोहब्बत है लेकिन कुरान पढ़ना नहीं आता, इमाम हुसैन से मोहब्बत है लेकिन कुरान पढ़ना नहीं आता, इमाम हुसैन के नोक नेज़ा पर कुरान पढ़ने का वाक़ सबको याद है, लेकिन कहा जाए तुम भी ज़रा, हुसैन तो वह है जो नोक नेज़ा पर भी जाकर कुरान से जुदा नहीं हो रहा। और हमारे यहाँ कुरान क्या हाल होता है, घर का बोसी तो कुरान भी ला के मस्जिद में डाल देते हैं, ये पुराना हो गया मस्जिद में डालो। कुरान पढ़ना आना चाहिए, क्लासें होनी चाहिए, नौजवान नस्ल को आना चाहिए, इसलिए कि हम बुज़ुर्ग हमारी सतह को हमसे बड़े हैं, साल दो साल पाँच साल दस साल बाद हमने चले जाना है, न जाने किसका कब बुलावा आ जाए। कौन मस्जिदों को आबाद करेगा, कौन इमाम बारगाहों को आबाद करेगा? नौजवान नस्ल, तो उनकी अगर तालीम और तरबियत का इंतज़ाम ना हो क्या होगा अज़ीज़ाने गिरामी? फिर कौन आएगा? मस्जिद खाली हो जाएंगी। तो इनके लिए तालीम और तरबियत का इंतज़ाम होना चाहिए। दीन सीखें, उसूल दीन सीखें, फ़ुरू दीन सीखें, तकलीद सीखें, पता चले कि तकलीद क्या होती है, वली फ़कीह क्या होता है, नायब इमाम कौन होता है, ज़िम्मेदारी क्या है हमारी, नमाज कैसे सही होती है, रोज़ा कैसे सही होता है, वज़ू किसको कहते हैं। हमारे किसी का इंतकाल हो जाता है, हम परेशान होते हैं, जनाब किसको बुला के लेकर आए, कौन गुसल देगा। लिहाजा ईमान और इस्तकामत, ये दो बुनियादी चीज़ें हैं जो हज़रत अबू तालिब अलैहिस्सलाम की ज़िंदगी में है, और हमें इसी को इख्तियार करना चाहिए। इसलिए कि हज़रत अबू तालिब से मोहब्बत का जो वाज़ अलामत है वो यही है कि हम उनकी सीरत पे चलें। लोग कहते हैं कि अबू तालिब ईमान नहीं लाए थे, लोगों के कहने से कुछ नहीं होने वाला, लोग तो रसूलुल्लाह के भी मजनू और शायर और काहिन पता नहीं क्या क्या कहते थे। लोगों के कहने की फ़िक्र छोड़ दें आप, हज़रत अबू तालिब का अमल देखें आप, देखें ईमान, देखें आप, देखें इस्तकामत, देखें किस तरीके से हज़रत अबू तालिब डटे हुए हैं। तो आखिरी ज़माने में जो आखिरी हुज्जत आने वाली है, हज़रत इमाम ज़माना अज्जलल्लाहु ताला फ़र्जहु शरीफ, उसके लिए ईमान और इस्तकामत शर्त है। एक मिसाल मैंने पेश की मोबाइल की, कि हमारे नौजवान मोबाइल देने के लिए तैयार हैं इमाम को। अभी लड़काना में मैं गया, एक जगह ठहरा हुआ था, अल्लाह बड़ा रहीम है, अल्लाह माफ़ कर देगा, मौला करम करेंगे, मौला गाजी बचा लेंगे। हज़रत लुकमान एक जगह मुलाजिम थे, नमाज का मौका आया, उन्होंने अपने मालिक को उठाया, मालिक नमाज शब पढ़ो। कोई बेचारा किसी अल्लामे की मजलिस में गया होगा, उसका अकीदा भी ख़राब हो गया। आजकल अल्लामे तो ऐसे ही आ रहे हैं ना, जाकिर ऐसे आ रहे हैं अकीदे ख़राब करने वाले। उसने कहा साईं, जैसे हम लोग कहते हैं ना गाजी बचा लेंगे, बस गाजी का कलम उठा लो, मातम कर लो, मजलिस कर लो, जी बेड़ा पार है। उसने कहा अल्लाह बड़ा रहमान है, रहीम है, माफ़ कर देगा। वो भी रिवायती शिया था हमारी तरह का, उसको ने भी दो चार उल्टी किसी ने पट्टी पढ़ा दी होगी, वो भी ये सोच रहा था कि जनाब बस अकीदा रखने से, साईं साईं करने से मसला हल हो जाएगा। खैर उसने नमाज नहीं पढ़ी, अल्लाह बहुत रहमान रहीम, नींद बहुत मीठी है, सोने मज़ा आ रहा है, मैं नहीं पढ़ रहा। सुबह उठा, काम पे जाने लगा, है तो लुकमान से कहा कि जाओ और खेत में जाकर गंदम की काश्त करो, मैं अभी बाज़ार से होकर आता हूँ। जब बाज़ार से वापस आए, देखा हज़रत लुकमान घास बो रहे हैं। क्या बो रहे हैं? घास बो रहे हैं। घास तो समझते हैं ना, घास। हो कहा ये क्या कर रहे हो? حضرت لقمان نے کہا خدا بہت رحمان و رحیم ہے، گھاس کی جگہ گندم نکال دے گا. حضرت لقمان نے جب یہ کہا، ارے بیوقوف بنا رہے ہو ہمیں، کبھی دنیا میں ہوا ہے کہ گھاس کی جگہ گندم نکل آئے؟ کبھی نہیں ہوا، یہ کیسے ہو سکتا ہے؟ حضرت لقمان نے جواب دیا، خداوندہ خدا نے ایک نظام بنایا ہے مالک، جب دنیا میں یہ تصور اور یقین نہیں کر سکتے کہ تم گھاس بور گندم نکل آئے، تو آخرت کے بارے میں کیسے گمان اور خیال کر کے بیٹھے ہو کہ عبادت نہ کی ہوگی اور عبادت کا ثواب تمہیں مل جائے گا؟ لہذا ایمان بہت ضروری ہے، عقیدہ بہت ضروری ہے، اور استقامت بہت ضروری ہے. لہذا آخری زمانے میں اگر ہم چاہتے ہیں کہ ہمارا شمار امام زمانہ کے منتظرین میں ہو، تو ہمیں ایمان اور استقامت کے ساتھ زندگی بسر کرنی ہوگی. اپنے آپ کو، اپنے گھر والوں کو بچانا ہوگا. سورہ تحریم میں ارشاد، وقو انفسکم واہلیکم نارا، اپنے آپ کو، گھر والوں کو جہنم سے بچاؤ. لہذا ضروری ہے کہ ہم اپنی نوجوان نسل کا، ان چھوٹے چھوٹے بچوں کا کیا کریں، ان کا خیال کریں، ان کی صحیح تربیت کر سکیں. وائلہ کیا ہوگا، ان کو بھی باہر کی ہوا لگ جائے گی، ان کو انٹرنیٹ کی ہوا لگ جائے گی، ان کو بھی موبائل کی ہوا لگ جائے گی، اور جو نہیں دیکھنا چاہیے وہ یہ دیکھیں گے، اور جو دیکھنا چاہیے اس کو نہیں دیکھیں گے، اور حالات آپ کے سامنے ہیں. تو میں عرض کر رہا تھا لڑکانا گیا تو وہاں پہ جو ہے سائیں اللہ معاف کرنے والا ہے، ڈش چل رہا ہے، گانے چل رہے ہیں، اڑیاں فلمیں چل رہی ہیں، سائیں اللہ معاف کرنے والا ہے، غادی بچا لیں گے، فلاں ہو جائے گا، یہ ہو جائے گا. اصل یہ تعلیمات آئمہ سے منافی باتیں ہیں، تعلیمات آئمہ کے. مثال میں نے نوجوانوں کو دی تو موبائل والی، اگر امام زمانہ میرے اور آپ کے گھر آئیں، اس محلے میں آئیں، تو آپ نے دیکھا کچھ کالی تارے ہمارے گھروں میں آ رہی ہیں. مثلا اگر امام زمانہ پوچھیں بھائی یہ کیڑی تار آئے جی، آپ کہیں گے سائیں یہ کیبل کی تار آئے. اچھا، پھر یہ تار آئے گا آپ کی ٹی وی میں آئے گا، کیا کام کرتے ہو؟ سائیں اس سے دنیا سے باخبر رہتے ہیں. اچھا، ذرا ریموٹ تو دکھاؤ اپنا، میں چیک کروں کہ میرا مومن، میرا منتظر، میرے شیخ کون کون سے چینل دیکھتا ہے. اب کیا ہوگا، جلدی جلدی چینلوں کو ہائیڈ کیا جائے گا، آگے پیچھے کیا جائے گا. کیا ہم اپنے امام کو اپنے گھر میں آنے والے کیبل کی لسٹ صرف دکھا سکتے ہیں؟ لسٹ دکھانے ہیں صرف امام کو کہ میں کون کون سے چینل، پہلے نمبر پہ کون سا ہے، دوسرے نمبر پہ کون سا ہے، تیسرے نمبر پہ کون سا ہے. اور کیا واقعا وہی چیز دیکھ رہے ہوتے ہیں جو دیکھنی چاہیے؟ ارے مولانا وہ تو سامنے کوئی آ گیا تو دیکھ لیا، گانا چل رہا ہے جی تو سن لیا، تو کیا مزہ کا، ہم تھوڑی لگا رہے ہیں، ہم کوئی تھوڑی بجا رہے ہیں گانا، وہ تو برابر والا بجا رہا ہے. میں ابھی کراچی میں تھا، گھر والوں کے ساتھ ڈاکٹر کے گیا، تو وہاں پہ پٹھان سے کوئی چیز مجھے لینی ہے، پٹھان کے ٹھیلے ہوتے ہیں نا یہ خشک میوہ جات بیچتے ہیں، تو گانا چلا رہا تھا، تو گھر والوں نے کہا کہ گانا چلانا حرام ہے، گانا بجانا حرام ہے، سننا حرام ہے، نہ کرو، اور یہ جو تم بیچ رہے ہو اس پر اثر ہوگا تمہارے گانا بجانے کا. اس نے کہا کیا میرا کھانا پینا حرام ہو جائے گا؟ کہا کہ کھانا پینا حرام نہیں ہوگا، لیکن یہ چیزیں بیچ رہے ہو نا، اس پہ حرام گانے کا اثر ہوگا. اس پہ اتنا اثر ہوا کہ اس نے وہیں پہ میوزک بند کر دیا. ابھی میں آ رہا تھا تو راستے میں دیکھا کہ فصلوں کی کٹائی ہو رہی ہے، کہیں چنائی ہو رہی ہے، کہیں کچھ ہو رہا ہے، اور وہ گانے لگے ہوئے سندھی میں، انڈین گانے لگے ہوئے، اور جھوم جھوم کے، گھوم گھوم کے جناب وہ کام کر رہے ہیں. نہ کریں یہ کام، اس لیے کہ آپ جو گانا سن رہے ہیں، حرام کام کر رہے ہیں، اس کا اس کھانے پر، اس گندم پر اثر ہوگا، اور جب پیٹ میں جائے گا تو یہ حرام نتیجہ بن کر ہمارے سامنے آئے گا. آج یہ بے غیرتی کیوں بڑھ گئی ہے، بے حیائی کیوں بڑھ گئی ہے، حیا کیوں کم ہو گئی ہے، شرم کیوں کم ہو گئی ہے؟ اس لیے کہ ہمیں حلال حرام کا نہیں پتا، ہمیں پاک نجاست کا نہیں پتا. لہذا ہم ایسی محفلوں میں جاتے ہیں جب مکس گیدرنگ ہوتی ہے، مرد عورت سب مکس ہوتے ہیں، مولانا ہم کیا کریں؟ وہ کیا کریں، اٹھ کے چلے جائیے، ना जाइए ऐसी महफिलों में, ज़रूरी है जाना क्या? चाचा की बेटी की शादी है, भाई की बच्चे की शादी हुआ करे, खुदा के हुक्म से बढ़ के तो भाई नहीं है ना, रोज़े क़यामत भाई तो नहीं बचाएगा आपको आके। मिक्स गैदरिंग की शादी हो रही है मर्द औरत जी खुले बालों के साथ रंगीन कपड़ों के साथ, जब नामहरम ख़वातीन बन के इसलिए आती हैं कि उनको देखा जाए उनकी तारीफ़ की जाए, और आप ऐसी महफिल में जाएँ शादी में जाएँ फंक्शन में जाएँ, साईं हम तो मसलन भाई की बच्ची की शादी में गए थे कज़न की शादी में गए थे, हम जाएँ आपके कज़न आपको आखरत की आग से बचाएगा? आया कज़न के कॉल पर और उसके शादी में शिरकत इतना ज़रूरी है कि आप हुक्म खुदा को पामाल कर दें, पैरों तले रौंद डालें? गाना चल रहा होता है हम नहीं रोकते, मसलन हम गए कराची में तो ये ज़्यादा आम है, बड़े शहरों में बल्कि हर जगह आम है, बड़े डिपार्टमेंटल स्टोर चले जाएँ तो वहाँ गाने चल रहे हैं, खाने के होटल चले जाएँ गाने चल रहे हैं, जूते लेने जाएँ गाने चल रहे हैं, अरबे क्यों चल रहे हैं? जूता खरीदने और पहनने के लिए गाना सुनना ज़रूरी है? नहीं, हम गए कई दफ़ा ऐसा हुआ भाई म्यूज़िक बंद कर दे, नहीं म्यूज़िक तो बंद नहीं हो सकता, ठीक है हमने कहा हम यहाँ से ख़रीदारी नहीं करेंगे, हम मजबूर तो नहीं है ना कि तुम्हारी ही दुकान की सैंडल पहने और चप्पल पहने और तुम गाने सुनाते रहो, अगर लाजिम है ज़रूरी है तो फिर हम गाने भी सुने तुम्हारे, जब ज़रूरी नहीं है तो फिर क्या ज़रूरत है? तो क्या है, अकीदा हमारा मजबूत होगा तो अमल भी मजबूत होगा, ये छोटी छोटी जगह हमारा ईमान जब शिकस्त खा जाता है क्या होता है, वहाँ पर हमारा ईमान कमज़ोर हो जाता है और फिर अमल के मैदान में हम शिकस्त खा जाते हैं। तो ऐसा इंसान जो छोटे छोटे जिहाद में, आँखों का जिहाद हो रहा है, नामहरम आ रही है, कानों का जिहाद हो रहा है, गाना आ रहा है, ज़बान बुरी बात कहने का दिल चाह रहा है, जिहाद करे रोक ले, ना देखे ना सुने, कोई गलत काम ना करे, ये इंसान इस काबिल होगा कि इमाम ज़माना का साथ दे सके, वाइला उसमें कोई ऐसी, अगर वो हार जाए आँखों से हार जाए, आँख कह रही है कि हराम देखो आप देख रहे हैं, आसमरत आप नहीं यानी जो लोग देखते हैं, कानों से गाना सुनो सुन रहे हैं, मुंह से गीबत करो कर रहे हैं, हाथ से हराम काम करो कर रहे हैं, ऐसा इंसान में कोई इस्तकामत नहीं है, उसका ईमान कोई वैल्यू नहीं रखता जिदा निगरा में। लिहाजा हज़रत अबू तालिब अलैहिस्सलाम की ज़िंदगी दर हकीक़त ईमान और इस्तकामत की ज़िंदगी है, और इमाम ज़माना के लिए यही दो बुनियादी शर्तें हैं, ईमान और इस्तकामत, और यही हज़रत इमाम हुसैन के साथियों की अलामतें थीं। इस वक्त आलमी तौर पर पूरी कोशिश की जा रही है कि शीयों को जुदा कर दिया जाए, आप देखिए पूरी दुनिया की शीयत इस वक्त फ्रंट लाइन पर मौजूद है इमाम के इनकलाब के लिए। सबसे पहले ईरान का इस्लामी इनकलाब हज़रत इमाम खुमैनी रहमतुल्लाह अलैह की क़यादत में 1979 में इस्लामी इनकलाब आया, कि पहला मोर्चा था इस दौर में, फ़िक्रों को बेदार किया है, हुसैनियों को बेदार किया है, इमाम के सिपाहियों को जगाया है, देखो तुम्हारा इमाम आने वाला है, बेदार हो आगाह हो होशियार। उसके बाद इराक, फिर पाकिस्तान, फिर लबनान, फिर फलस्तीन, यमन, बहरीन और नाइजीरिया, जहाँ पर एक आयतुल्लाह इब्राहिम ज़कज़की ईरान जाता है, यूनिवर्सिटी का तालिब इल्म है, इमाम खुमैनी से मुतासिर होता है, शिया होता है, मज़हब शिया कबूल करता है, कौम जाता है पढ़ता है, वापस आके तबलीग करता है और हज़ारों लाखों इंसानों को तशय्यु से मिला देता है। आप देखें कि सिर्फ हम पाकिस्तानी जो हैं बहुत पीछे खड़े हैं, कोई अल्लामा कोई जाकिर कोई शायर कोई गलत पढ़ के चला जाता है, हम कहते हैं जरा मौला का जाकिर है, क्या कहते हैं मौला का जाकिर सही, इसको कुछ नहीं कहना, कुछ भी पढ़ के चला जाए, जैसे अभी आपने सुना होगा व्हाट्सएप पे वीडियो आई होगी, इमाम हुसैन ने शहादत से चंद लम्हे पहले चंद घंटे पहले कहा कि मैं यजीद की बायत करता हूँ, मुझे पानी का एक प्याला दे दो पीने के लिए, अब कहने वाला तो कह के चला गया, ये हुसैन की आवाज़ नहीं है, ये शीयत की आवाज़ नहीं है, ये दुश्मनान दीन व आज़ादारी की आवाज़ है। अली और अल्लाह में एक फ़र्क है, نظر آئے تو علی، نظر نہ آئے تو اللہ۔ یہ تشیع شیعہ کی آواز نہیں ہے، یہ دشمن کی آواز ہے۔ ذوالجناح نے پاکستان کو دیا ہے، جناح جو ہے قائد اعظم کا نام ذوالجناح تھا، لہذا پاکستان نے ذوالجناح دیا ہے، لہذا پوری پاکستانی قوم کیا کرے، ذوالجناح کے قدموں کو سجدہ کرے۔ یہ شیعت کی آواز نہیں ہے، شیعت کے لبادے میں ہے۔ ہم کہہ رہے ہیں مولا کا ذاکر احسائیں، اس کو کچھ نہیں کہو۔ یہی اس دور میں ہو رہا تھا جب یزید تخت پا کے بیٹھا تھا، ممبر کس کا تھا؟ رسول کا۔ کچھ لوگ تھے وہ یزید کو بھی چوم رہے تھے اور ممبر کو بھی چوم رہے تھے، بھائی کیوں؟ سائیں رسول کے ممبر پہ بیٹھا ہے، آج وہی ہم کام کر رہے ہیں۔ سائیں حسین کے ممبر پہ بیٹھا ہے، وہ بیٹھا رہے، خاک بیٹھا رہے، لعنت ہو ایسے شخص پر۔ کیوں؟ یہ مت دیکھو، یہ دیکھو کیا کہہ رہا ہے، کیا کر رہا ہے۔ جیسے یزید کو لوگ کہتے ہیں، صحیح اس کو برا نہیں کہنا، بھائی کیوں نہیں کہنا؟ صحیح رسول کے ممبر پر ہے۔ وہی کام آج بہت سے لوگ کر رہے ہیں، فلا علامہ، فلا شاعر، فلا مولوی، فلا ذاکر، غلط باتیں کر کے جا رہا، گمراہ کر کے جا رہا ہے۔ ہم کہہ رہے ہیں اس کو کچھ نہیں کہنا، کیوں نہیں کہنا؟ مولا کا ممبر ہے، اگر کل شمر علم لے کے آ جائے گا تو آپ کیا کہیں گے؟ سائیں یہ مولا غازی کا علم لے کے آیا ہے، اس کو کچھ نہیں کہنا۔ کیوں نہیں کہنا؟ یہ قاتل حسین ہے، ہوا کرے، غازی کا علم لے کر آیا ہے، دھوکہ کھا جائیں گے لوگ، اور جیسے کہ آج کھا رہے ہیں دھوکہ۔ امام زمانہ کے انقلاب کے لیے پاکستانی شیعت بہت پیچھے کھڑی ہے، اگر امام ابھی آ جائیں تو ہمارے سوالات کیا ہوں گے؟ وہی سوالات جو ہم آپس میں کر رہے ہوتے ہیں۔ مولوی سے پوچھتے ہیں، مولوی صاحب یہ عقیق کی انگوٹھی اصلی ہے کہ نقلی ہے؟ اس کی پہچان کیا ہے؟ اسے بال رکھے جلائیں، جل جائے گا تو نقلی ہے، نہیں جلے گا تو اصلی ہے۔ کبھی اس کو مولانا اس کو اگر لائٹ میں دیکھیں گے، اس میں بال نظر آ جائے تو نقلی ہے، بال نظر نہ آئے تو اصلی ہے۔ امام آئیں گے تو ہم یہی پوچھ رہے ہوں گے، مولا امام زمانہ کیا امام حسین کی دلدل کی شبی کے نیچے تک گزر جائیں؟ ہم یہ سوال کر رہے ہوں گے، ہمارے سوال یہی ہوں گے جو آج ہم کر رہے ہیں۔ تو اپنی فکروں کو بلند کرنا ہوگا، اپنے ایمانوں کو مضبوط بنانا ہے، پھر جب دجال آئے گا تو وہ جس طرح سے ہمارے ایمانوں کو خراب کرے گا، وہ دجال نے اپنا سسٹم بنانا شروع کر دیا، یہ موبائلوں کے ذریعے سے، میڈیا کے ذریعے سے، ڈشوں کے ذریعے سے، انٹرنیٹ کے ذریعے سے، گانوں کے ذریعے سے، بے حیائی کے ذریعے سے، مکس گیدرنگ کے ذریعے سے، خواتین کی بے پردگی کے ذریعے سے، کیا اس نے اپنا نظام بنانا شروع کر دیا ہے؟ اس گروہ شیطان نے پوری دنیا میں ایک گروہ پیدا ہو گیا، شیطان پرست انسانوں کا گروہ، جو شیطان کی باقاعدہ عبادت کرتے ہیں، انہوں نے کام کرنا شروع کر دیا ہے، ہر جگہ موجود ہیں، ہر شکل میں موجود ہیں، ہر لباس میں موجود ہیں، توجہ رکھیے گا۔ لہذا ضروری ہے آنکھ کھول کے رکھیں، استقامت اس لیے شرط ہے، ایمان اور استقامت۔ لہذا امام زمانہ کے لیے ہمیں کوشش کرنی ہوگی، ہمیں آگے بڑھنا ہوگا، شعور دینا ہوگا، خود کو بھی، بچوں کو بھی، گھر والوں کو بھی، سب کو علم سے مالا مال کرنا ہوگا۔ کس کی تقلید کرتے ہو؟ سائیں امام زمانہ کی۔ بھائی امام کی تقلید نہیں، بیعت کی جاتی ہے۔ اچھا اگر امام کی تقلید کرتے ہو تو امام سے مسئلہ پوچھ کے بتاؤ، امام سے مسئلہ پوچھ کے بتاؤ، کوئی رابطہ ہے تمہارا؟ نہیں، صحیح رابطہ تو نہیں ہے، پھر کیسے؟ نہیں معلوم، نماز کیسے ہوتی ہے، روزہ کیسے ہوتا ہے، طہارت کیا ہوتی ہے، نجاست کیا ہوتی ہے، نہیں معلوم۔ امام زمانہ کی تقلید کرتے ہیں، مولا علی کی تقلید کرتے ہیں، تو بھائی کوئی مسئلہ ان سے پوچھ کے بتاؤ۔ امام خود کہہ کے جا رہے ہیں، گیارہویں امام، عوام پہ واجب ہے کہ تقلید کریں۔ امام زمانہ کہہ رہے ہیں کہ علماء سے رجوع کرو، علماء کے پاس جاؤ۔ قائدان گرامی، ہمیں ضرورت ہے کہ متحد ہوں، متفق ہوں، اور امام کے لیے اپنے آپ کو آمادہ کریں، علم اور عمل اور استقامت کے ذریعے سے۔ آخر میں چند جملے مصائب کے عرض کروں گا اور آپ کی زحمت تمام کروں۔ حضرت ابو طالب علیہ السلام پوری زندگی رسول کی حفاظت کرتے رہے، اپنا سب کچھ قربان کر دیا،
لیکن رسول کی محبت سے ہاتھ نہیں اٹھایا، سخت سخت حالات کا مقابلہ کیا، لیکن رسول کو کبھی تنہا نہیں چھوڑا۔ شاب ابی طالب میں قریش کے سردار ہیں حضرت عبد المطلب کے بعد، لیکن وقت ایسا آیا کہ گھاٹی میں پناہ لینی پڑی۔ 3 سال کے قریب یہ سخت ترین عرصہ اقتصادی بائیکاٹ، سوشل بائیکاٹ رسول اللہ کا کیا گیا، کہ کھجور پر گزارا ہوتا تھا، پتوں پہ گزارا ہوتا تھا۔ یہ سخت وقت بھی رسول اللہ نے دیکھا ہے، حضرت ابو طالب نے دیکھا ہے، اور رسول کو اپنے چچا سے اتنی محبت تھی کہ شاب ابی طالب سے آزاد ہونے کے بعد وہ پورا واقعہ آپ کے سامنے ہے کہ جو معاہدہ ہوا تھا، رسول اللہ نے کہا کہ محمد جاؤ اور جا کر کافروں سے کہو، تو انہوں نے کہا کہ شاید یہ ہار گئے، تسلیم کر لیا انہوں نے ہار، یہ صلح کرنے آئے ہیں۔ کہا کہ وہ جو معاہدہ ہوا ہے اس میں پورے کاغذ کو دیمک کھا گئی ہے سوا اللہ اور محمد کے نام کے۔ اس نے کہا اگر یہ سچ ہے ہم تمہارا سوشل بائیکاٹ ختم کر دیں گے، اور یہی ہوا کہ جب جا کے دیکھا تو وہ پورا ایگریمنٹ جو تھا، معاہدہ جو تھا، پورے کو دیمک چاٹ چکی تھی، اللہ اور محمد کا نام باقی تھا۔ پھر یہ معاہدہ ختم ہوا، اور اس معاہدے کے فوراً بعد یہ ختم ہوتے ہی آپ کے چچا حضرت ابو طالب علیہ السلام کا انتقال ہوا۔ جناب خدیجہ طاہرہ سلام اللہ علیہ، یہ 2 ہستیاں جو رسول کے ساتھ ساتھ تھیں، ان کا انتقال ہوا، اور رسول اللہ 1 دن 2 دن 40 دن نہیں، پورے سال آپ نے عام الحزن قرار دیا ہے اپنے چچا کے انتقال پر، اپنی شریک حیات کے انتقال پر۔ مولا علی کے لیے بڑا سخت وقت ہوگا اپنے والد کو قبر میں اتارنا، یقیناً رسول اللہ امام علی دونوں پیش پیش ہوں گے، اور دونوں نے غسل کفن دینے میں، تجہیز میں، تکفین میں انتظام کیا ہوگا۔ لیکن میں جوڑ کے کہوں، مولا علی آج وہ گھڑی ہے کہ آپ کا باپ اس دنیا سے گیا ہے، لیکن مولا علی سے کہوں گا، مولا علی آپ چھوٹے ضرور ہوں گے، جوانی کے سن و سال میں ہوں گے، لیکن میں کہوں کہ جب آپ کے بابا کا سایہ سر سے اٹھا ہوگا تو رسول اللہ نے آپ کو گلے لگایا ہوگا، آپ کو پیار کیا ہوگا، اور آپ سے کہا ہوگا اے علی پریشان نہ ہو، تمہارا بھائی محمد تمہارے ساتھ ہے، دست سے شفقت پھیرا ہوگا، کلیجے سے لگایا ہوگا۔ کیوں؟ اس لیے کہ رسول کو بڑی محبت ہے، رسول کو بڑی محبت ہے حضرت ابو طالب سے، دل آسا دیا ہوگا، باپ کی کمی کا احساس نہ ہو جائے علی مرتضیٰ کو، اور علی مرتضیٰ کو مولا آپ نے کفن میں بابا کو لپٹے دیکھا، آپ نے اپنے ہاتھوں سے قبر میں اتارا، مگر ایک بیٹا اور ہے کربلا میں جو اپنے بابا کو دفنانے آیا ہے، ارے بابا کا لاشا اس عالم میں دیکھ رہا ہے کہ لاشا پامال ہو چکا ہے، لباس اتارا جا چکا ہے، سر تن سے جدا ہو چکا ہے، تیروں سے چھلنی ہے حسین کا لاشا، اب حسین کے لاشے کو، تیروں کو نکال کر بابا کے لاشے کو قبر میں اتارنا چاہتا ہے، لیکن لاشا اتنا پامال ہو چکا ہے کہ اٹھ نہیں سکتا، ایک چٹائی منگائی ہے بنی اسد کے لوگوں سے، اور اس کے بعد امام حسین کے جسد اتھر کو اس پہ رکھا اور اس کے بعد قبر میں اتارا۔ میں کہوں مولا علی آپ کے بابا کا انتقال ہوا، یا رسول اللہ آپ کے چچا کا انتقال ہوا، یقیناً کفن دینے کے بعد جب قبر میں اتارا ہوگا تو رسم یہ ہوتی ہے بندے کفن کھولے جاتے ہیں، ارے آخری دیدار کرایا جاتا ہے، وہ رسا کو بلایا جاتا ہے، آؤ دیکھ لو اپنے مرحوم کو، ارے اب روز قیامت ملاقات ہوگی عزیزانی کی ربی، مگر ہائے مظلوم یہ سید سجاد، ارے قبر میں تو اتار لیا، ارے بندے کفن کہاں سے کھولتے، ارے کہ کفن نہ ملا، اور اگر کفن بھی ہوتا تو بابا کے سر کی زیارت کیسے کرتے، ارے حسین کے سر اقدس کو جدا کر دیا۔ اللہ لعنت اللہ علی القوم الظالمین وسیعوا علم الذین ظلموا یب القلبی القلبون بار الہ ہمارے اس قلیل عبادت کو قبول فرما. میں سیرت ابو طالب علیہ السلام پر عمل پیرا ہوتے ہوئے ایمان و استقامت والی زندگی عطا فرما. ہمیں امام زمانہ کی نصرت کے لیے ایمان و استقامت کے ساتھ ان کی مدد نصرت کرنے کی توفیق عطا فرما. حاضرین مجلس وانے مجلس کی دینی دنیاوی جائز حاجات کو قبول فرما. بار الہ واسطہ محمد و آل محمد کا جو پریشان حال ان کی پریشانی دور فرما. جو بے روزگار ہیں روزگار عطا فرما. جو بے اولاد ہیں انہیں اولاد صالح عطا فرما. جو مقروض ہیں ان کے قرضوں کا ادا فرما. جن کے مسکن و شادی کے اسباب نہیں ہیں ان کے مسکن و شادی کے اسباب کو مہیا فرما. ان بچیوں کی عمریں نکلی جا رہی ہیں خداوندہ انہیں توفیق دے کہ وہ در حقیقت آ کر اپنے بچوں کی شادی کر سکیں. خداوندہ یہ لعنت جو ہمارے گلے میں آ گئی ہے سادات اور غیر سادات کی شادی کی، خداوندہ ہمیں اس لعنت کو دور کرنے کی توفیق عطا فرما. آپ کی الہی امین سے پتہ چل رہا ہے کہ آپ اس کو کتنا حد تک قبول کرتے ہیں. میں اسے لعنت کہتا ہوں. سادات کی بچیاں گھروں میں بیٹھی ہیں، روز قیامت ان کو جواب دینا ہوگا. یاد رکھیے گا، میں کسی سے نہیں گھبراتا، بابانگ دہل کہتا ہوں، سید ہونا شرط نہیں ہے، ایمان کے لحاظ سے کفو برابر ہونا شرط ہے. اگر سید ہے لڑکا، دیندار ہے، ایمان رکھتا ہے، شادی کرو. اور اگر سید زادی کے لیے سید لڑکا مناسب نہیں ہے تو غیر سید اگر دیندار ہے اس سے شادی کرو. خداوندہ ہمیں اس لعنت سے چھٹکارا پانے کی توفیق عطا فرما. بار الہ مجھے پتہ ہے آپ لوگ کو اتنی جلدی بات ہضم ہونے والی نہیں ہے. یہ بہت بڑا بت میں نے توڑ دیا یہاں آ کر، لوگ پریشان ہو جائیں گے، لیکن یہ حق بات ہے. آج سنیں گے کل عمر کریں گے. خداوندہ ہمیں اپنے نوجوانوں کی اصلاح کرنے کی توفیق عطا فرما. ہماری مساجد و مبارکوں کو آباد فرما. بار الہ ہمیں سیرت محمد علیہ محمد پر عمل پیرا ہونے کی توفیق عطا فرما. ہمارا خاتمہ ایمان اور محبت محمد و علیہ محمد پہ فرما. ربنا تقبل منا انک انت السمیع العلیم.